बुलबुल एउटा ईरानी चरा। बुलबुल
रुझेका परेली भिजेका सिरानी, रुझेका परेली भिजेका सिरानी, यो तिम्रो र मेरो सबैको कहानी। अनिदो आँखामा आई बस्छ रात, अनिदो आँखामा आई बस्छ रात, प्रतीक्षामा सधैं नौलो बिहानी, यो तिम्रो र मेरो सबैको कहानी। जाई चम्पा जुही जे रोपेनी मनमा, जाई चम्पा जुही जे रोपेनी मनमा, भई पलास फुल्छ तर जिन्दगानी, यो तिम्रो र मेरो सबैको कहानी। न बाँच्न सकिन्छ न साँच्न सकिन्छ, न बाँच्न सकिन्छ न साँच्न सकिन्छ, यो बढ्दो उमेर र ढल्दो जवानी, यो तिम्रो र मेरो सबैको कहानी। छोडी तेरो मेरो एक दिन सबैले, छोडी तेरो र मेरो एक दिन सबैले, हुनै पर्छ यहाँ बगरको खरानी, रुझेका परेली भिजेका सिरानी, यो तिम्रो र मेरो सबैको कहानी। नेपालगंज बाँके स्थायी घर भई अहिले अस्ट्रेलिया ब्रिजबेन बस्दै आउनुभएका केशव शर्माको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सुरेश महर्जन र दिनेश निरौलाका साथ म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट मैले कार्यक्रमको शुरूआत गरे केशव शर्मा, उहाँलाई लिएर आइपुगेको छु। उहाँ सिभिल इन्जिनियरिङमा पीएचडी गर्नुभएको व्यक्तित्व हुनुहुन्छ। नेपालगंज बाँके उहाँको स्थायी ठेगाना मैले अघि बताएँ। अस्ट्रेलिया ब्रिस्बेन लामो समयदेखि बसिरहनु भएको छ। सिभिल इन्जिनियर अनुसन्धानकर्ताको रूपमा विश्वविद्यालयमा त्यहाँ कार्यरत पनि हुनुहुन्छ र अनेसास क्विन्सल्यान्ड च्याप्टरको अध्यक्ष पनि हुनुहुन्छ। म अलिकति संस्मरण जोड्छु केशव शर्माजीसँगको। उहाँसँग करिब करिब छ महिना अगाडि मेरो एकपटक भेट भयो, दस मिनट जतिको लागि, र दस पन्ध्र मिनट मात्रै हामी भेटेर छुट्टिनु पर्यो। त्यति बेला म अलिक अस्वस्थ थिएँ र रेकर्ड गर्न सक्ने अवस्था थिएन बुलबुललाई, उहाँलाई मैले ल्याएर बुलबुलमा प्रस्तुत गर्न सक्ने अवस्था थिएन, र अर्कोपटक छिट्टै नेपाल आउँछु भन्नुभएको थियो, जुर्यो अहिले सायद, र आज मैले बुलबुलमा लिएर आएको छु। केशवजी तपाईँलाई स्वागत छ।
धन्यवाद अच्युतजी यो मौकाको लागि।
यो मैले अघि पनि स्टुडियोमा पस्नुभन्दा अगाडि ओहो इन्जिनियरिङमा पिएचडी अनि गजल मेरो लागि त गर्वको विषय हो पनि भनेर भनेको थिएँ। म साहित्यमा भएकाहरूले लेख्नुहुन्छ भन्ने मान्यता हाम्रो दिमागमा बस्दो रहेछ, र अनि साहित्यभन्दा अलिकति प्रविधि विज्ञानतिरको मान्छेहरूले गजल लेख्नुभयो भने रमाइलो लाग्छ बुलबुलमा ल्याउँदा। सर
यो खास गरी अब मेरो लागि भन्दाखेरि चाहिँ साहित्य मेरो इन्जिनियरिङभन्दा पहिलेको कुरा हो।
हजुर,
म स्कुल पढ्दैदेखि नै साहित्यमा बढी रुचि नै थियो, र मैले एसएलसी जाँदिँदाखेरि नेपाली विषयमा नेपाल अधिराज्यभरिमा सबभन्दा बढी अङ्क ल्याएर मैले एसएलसी पास गरेका थिएँ।
हजुर,
र पछि यो
ए नेपालीमा सबभन्दा बढी ल्याउनु भएको कति सालको एसएलसी थियो? त्यो
यो 2036 सालको।
कति रमाइलो सन्दर्भ पो जोडियो त। अब त इन्जिनियर भन्दा पनि तपाईँलाई त एकदम नेपालीको व्यथा पो भन्नुपर्ने अवस्था।
त्यसपछि मेरो छुट्यो, म आइएससी पढ्दासम्म चाहिँ फाटफुट कविताहरू लेख्थेँ, र जब म इन्जिनियरिङ पढ्न गएँ इन्डियामा, त्यसपछि अलिकति यो तपाईँ यो टेक्नोलोजी टेक्निकल विषयहरू छ नि, साइन्स इन्जिनियरिङ अलिकति ड्राई विषय हो, सुक्खा विषय, त्यसमा बढी लजिकको कुराहरू बढी आउँछ होइन। अब लजिक र साहित्य कता कता म्याच गर्दो रहेनछ, अनि त्यो हिसाबले चाहिँ मेरो बिचमा एकदमै लामो समय मैले लेखिनँ, केही पनि लेखिनँ, र त्यसपछि म नेपालमा आएर जागिर गरेँ, त्यो बेलामा पनि मैले लेखिनँ, र म जब विदेश गएँ, विदेश गएपछि यो नेपाली भाषाप्रतिको मोह अलिक बढी नै भयो, र फेरि म लेख्ने एउटा चाहिँ एउटा उत्सुकता भनौँ न आयो, र एबिचमा मलाई यो कता कता गजलहरूको बारेमा अलिकति ज्ञान पनि भयो, र त्यसपछि मैले गजलमा पनि हात हालौँ नि त के हुँदो रहेछ भनेर यसो गजल लेख्न कोसिस गरे हो।
अस्ट्रेलियामा धेरै गजलकार हुनुहुन्छ, अस्ट्रेलियाबाटै सिक्नुभयो कि नेपालमै हुँदा सिक्नुभयो?
अब यो त सिक्ने भन्ने पनि कस्तो भयो भने मैले वास्तवमा लेखेको चाहिँ अस्ट्रेलियाबाटै हो, अस्ट्रेलियामै हो, र त्यो बिचमा चाहिँ नेपालमा गजल लेखनमा निकै अगाडि आइसकेर चाहिँ मलाई थाहा थिएन वास्तवमा, र इमानदारपूर्वक मैले भन्नुपर्छ मैले गजलमा यो गजलको मोह मलाई जगाउने काम चाहिँ तपाईँको यो कार्यक्रम बुलबुल हो। मैले कता कता बुलबुल कार्यक्रम सुने,
खुसी लाग्यो सर। हजुर,
र सुनेपछि मलाई चाहिँ ए गजल त यस्तो हुँदो रहेछ
हजुर
भन्ने एउटा कुरा त्यो आयो। अर्को कुरा चाहिँ के भयो भने राम्रा राम्रा गजल सुन्ने पनि एउटा मौका पाएँ मैले, र गजलमा साँच्चीकै केही दम रहेछ भन्ने कुरा मैले यहाँबाट बुझेँ। त्यसपछि मैले आफैले व्यक्तिगत रूपमा केही अध्ययनहरू गरेँ र एउटा किताब मैले वास्तवमा पढेको थिएँ, यो धनेन्द्र ओझाको किताब छ गजल कसरी लेख्ने भन्ने, त्यो किताब पढेर मैले त्यति नै वास्तवमा एकदमै सीमित ज्ञानको आधारमा मैले गजलहरू लेख्न थालेको हुँ। र यो गजल लेखनमा अलिकति प्रोत्साहन दिने साथीहरू चाहिँ अस्ट्रेलियामा हुनुहुन्छ, हाम्रो जितेन्द्र मल्लजी।
मलाई पहिलोपटक जितेन्द्र मल्लजीले नै जस्तो लाग्छ तपाईँसँग जोडिदिनु भएको थियो, र हाम्रो फेसबुक चिन्जान मात्रै भयो अनि नेपाल आइसक्नु भएपछि, सायद आइसक्नु भएपछि जोडेँ मैले, अनि हाम्रो भेटघाट भयो तर त्यति बेला हामी कार्यक्रममा बस्न सकेनौँ र आज जुड्यो। संयोगले मैले एउटा सन्दर्भ जोड्छु पनि, तपाईँ नेपाल आउनुभएको छोटो समयको लागि छ र आज बुलबुल प्रसारण भइरहेको छ, अब आउने शनिबार चाहिँ तपाईँको एउटा कार्यक्रम छ होटल हार्दिकमा, कति बजेको कार्यक्रम?
यो एक बजे दिन छ।
तपाईँको गजल सङ्ग्रह, गजलको एल्बम हो कि गीत एल्बम हो
यो? त्यसमा वास्तवमा मेनली यो गीतहरूको एल्बम हो, त्यसमा एउटा गजल छ तपाईँले जुन अघि वाचन गर्नुभयो सुरुमा,
हजुर,
त्यो गजल चाहिँ दुईजना गायक गायिका निशा देसार र राज सिग्देलले अलग अलग रूपमा गाउनुभएको छ, त्यो एउटा मात्रै गजल त्यसमा समावेश,
र एउटा एल्बम विमोचन पनि गर्दै हुनुहुन्छ आएको बेलामा। यति सन्दर्भ जोडेपछि अब म प्रवेश गराउँछु तपाईँलाई, एउटा गजल वाचन गरेको सुन्न मन लाग्यो तपाईँलाई।
छातीभित्र बोकी घाउ पुरानो यो सहरमा, छातीभित्र बोकी घाउ पुरानो यो सहरमा, सकिन्न कि भन्थे बाँचे बिरानो यो सहरमा, सकिन्न कि भन्थे बाँचे बिरानो यो सहरमा, फूलसरी कोमल मन भन्नेले त यसै भन्छन्, फूलसरी कोमल मन भन्नेले त यसै भन्छन्, भन्नेले त यसै भन्छन्, फूलसरी कोमल मन भन्नेले त यसै भन्छन्, त्यही मन हुन्छ सधैँभरि अचानो यो सहरमा, सकिन्न कि भन्थे बाँचे बिरानो यो सहरमा, कसका काम आए तिम्रा सुकिला र अग्ला महल, कसका काम आए तिम्रा सुकिला र अग्ला महल, धेरैको छ आकाश घरको छानो यो सहरमा, सकिन्न कि भन्थे बाँचे बिरानो यो सहरमा, हाँसो खुसी भित्र सबको लुकेको छ पीर बेथा, हाँसो खुसी भित्र सबको लुकेको छ पीर बेथा, देख्यौ कसका आँखा तिमीले ओभानो यो सहरमा, सकिन्न कि भन्थे बाँचे बिरानो यो सहरमा, भएर मन ठुलो तिम्रो के पायो तिमीले यहाँ, म अन्तिम शेरमा छु, भएर मन ठुलो तिम्रो के पायो तिमीले यहाँ, मान्छेहरूको मन छ सानो धेरै सानो यो सहरमा, सकिन्न कि भन्थे बाँचे बिरानो यो सहरमा, छातीभित्र बोकी घाउ पुरानो यो सहरमा।
कति मिठो गरी पढ्नुभयो, मलाई सन्दर्भ जोड्नै मन लाग्यो, मैले यतिभन्दा अत्युक्ति नहोला, तपाईँको अनुहारमा गजल पढ्दाखेरिको जुन तेज देख्दैछु म, सम्भवतः तपाईँ इन्जिनियरिङको काम गरिरहँदा यति तेज बोक्नुहुन्न होला जस्तो लाग्छ।
धन्यवाद।
त्यो तेज मैले अनुहारमा तपाईँको पाइरहेको छु यति बेला।
वास्तवमा अब तपाईँले भनिहाल्नुभयो होइन, मलाई एउटा मेरो दोस्रो पेसा भनेको, पेसा त नभनौँ होइन, एउटा प्यासन चाहिँ साहित्य हो, र म कविता पनि लेख्छु, फाटाफुट्टा मुक्तक पनि लेख्छु।
मलाई त फेरि जोडेर भन्न मन लाग्यो, 2036 सालमा नेपालभरिको एसएलसी दिने व्यक्तिहरूमध्ये नेपालीमा सबभन्दा बढी नम्बर ल्याएर पास गर्नुभएको व्यक्तित्व, इन्जिनियर भन्दा पनि पहिला त त्यसरी पो परिचय भएको रहेछ त।
हजुर हजुर।
कति नम्बर थियो सम्झिनुहुन्छ? जोड्न मन लाग्यो
79 थियो त्यो बेलामा चाहिँ। त्यससँगै जोडिएको प्रसङ्ग के छ भने, त्यो नेपालीमा सबभन्दा बढी नम्बर ल्याउने विद्यार्थीलाई मदन पुरस्कार गुठीले एउटा केदार पारितोषिक भनेर पुरस्कार दिन्थ्यो।
ए, त्यो पनि पाउनु भयो?
त्यो पाएको थिएँ मैले।
त्यस भएर पनि तपाईँलाई थाहा भयो सबभन्दा बढी नम्बर ल्याएको मान्छे म हो भनेर अडानका साथ भन्न सक्ने अवस्था आयो। यति बेला आएर बधाई भन्नु त के अर्थ, हामी त बामे सर्दै थियौँ होला त्यति बेला,
त्यस्तै हो,
तर पनि बधाई भन्न मन लाग्यो सर, 36 सालको बधाई, अहिले 75 सालमा आएर मैले तपाईँलाई दिएँ। साह्रै मिठा गजल, र गजलभन्दा पनि गजल लेख्ने कोसिस अझ बढी मिठो, र गजलको वाचन गर्दाखेरिको शैली, हाउभाव र तपाईँमा आएको तेजले गजलमा केही छ भन्ने चिज चाहिँ हामी जस्तो गजलका पक्षपातीहरूलाई अझ बढी देखाउँछ, र एक किसिमले हामी युवा पुस्तामा बढी लोकप्रिय भइरहेको गजल, युवाभन्दा अलिकति प्राउड उमेर वर्गका तपाईँहरूले यसलाई साथ दिँदाखेरि झन बढी गौरवान्वित हामी हुन्छौँ सर। एउटा गजल मैले सरको अनुमतिले पढ्न चाहेँ, यो 5 नम्बरको गजल, तपाईँले यसमा मलाई नम्बर वाइज लेखेर ल्याउनु भएको छ।
हजुर।
खोल्यो सङ्गठन र गर्यो राजनीति फेरि कसैले, खोल्यो सङ्गठन र गर्यो राजनीति फेरि कसैले, बसाउन खोज्यो उताकै थिति फेरि कसैले, अस्ट्रेलियाको अनुभूति हो कि क्या? बडा गजब। आफै लड्ला भनी पर्ख्यो चुनौतीको अग्लो पहाड, आफै लड्ला भनी पर्ख्यो चुनौतीको अग्लो पहाड, बुझ्दै बुझेन गएको समय बिति फेरि कसैले, बसाउन खोज्यो उताकै थिति फेरि कसैले, समयमै काम तमाम गर्छु भनी खाको कसम, समयमै काम तमाम गर्छु भने खाको कसम, भुल्यो सबै र तोक्यो नयाँ मिति फेरि कसैले, बसाउन खोज्यो उताकै थिति फेरि कसैले, भाषण गर्दै एकताको बनायो योजना विभाजनको, भाषण गर्दै एकताको बनायो योजना विभाजनको बसाल्नै नहुने बसायो यस्तो रीति फेरि कसैले बसाउन खोजे उताकै थिति फेरि कसैले भड्किलो पोसाकमा बेसुरा गीत पस्कियो अनि भड्किलो पोसाकमा बेसुरा गीत पस्कियो अनि मुस्कुरायो र भन्यो यो मेरो संस्कृति फेरि कसैले बसाउन खोज्यो उताकै थिति फेरि कसैले आयो भिरी झण्डा र लडायो भिडायो मान्छे आयो भिरी झण्डा र लडायो भिडायो मान्छे उता गयो र भन्यो म आएँ जिती फेरि कसैले खोल्यो संगठन र गर्यो राजनीति फेरि कसैले बसाउन खोज्यो उताकै थिति फेरि कसैले मिठो गरी राजनीतिक छेडखानी गर्नुभएको रहेछ यहाँनिर उहाँ उता पनि नेपाली नै कतै यस्तै खालको चाहिँ नि यो विलम्ब गर्ने राजनीतिमा लाग्ने खालको संस्कृतिलाई भेटिसकेपछि तपाईँलाई चित्त दुखेर लेखेको हुनुपर्छ
एकदमै हो
नेपाली नै हो कि अरूहरूले हो
यस्तो छ के छ भने नेपालमा भएका सबै राजनीति संस्थाका राजनीति संगठनका भातृ संस्थाहरू त्यहाँ पनि छन् होइन घोषित अघोषित रूपमा जातीय संगठनका भातृ संस्थाहरू पनि त्यहाँ छन् सबै घोषित अघोषित रूपमा र त्यो देख्दाखेरि र प्लस अलिकति अर्को के भने नेपाली संस्कृति कलाको नाममा जुन विकृति आइरहेछ त्यो यहाँ पनि छ वास्तवमा भन्दाखेरि र त्यसको देखेर मलाई अलिकति चाहिँ कता कता चस्को परेर मैले यो गजल लेखेको हुँ
बडा छुने खालको एकदम यो आँखै अगाडि तपाईँले भनेको कुरालाई अनुभूत गऱ्यौँ कि जस्तो गरी अनुभूति भयो मैले हेरिरहँदाखेरि उता अस्ट्रेलियामा हुँदाखेरि ब्रिजबनमा सिडनीमा जति नेपालीहरू छैनन् भनेको सुन्छु
छैनन् धेरै कम छ
त्यसो हुँदा त गजलको कार्यक्रम पनि त्यहाँको भन्दा कम हुन्छ होला
हामी कहाँ यसरी अब गजल भनेरै कार्यक्रम हुँदैन
साहित्यिक चाहिँ
साहित्यिक कार्यक्रमहरू चाहिँ हामी एउटा अन्तर्राष्ट्रिय नेपाली साहित्य संस्थाको एउटा च्याप्टर छ हाम्रो त्यसमा चाहिँ हामी कोसिस गर्छौँ प्रत्येक तिन महिनामा एउटा चाहिँ भेटघाट गरेर अलिकति आफ्ना कविता मुक्तक गजलहरू सुनाउने त्यसमा गजलहरू सुनाइन्छन् पनि होइन त्यो एउटा हो र गएको साल चाहिँ हामीले यो सिडनीमा चाहिँ धेरै वर्षदेखि यो गजल मुसायरा भन्ने एउटा कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेछ त्यसको ब्रिस्बन संस्करण पहिलोपल्ट हामीले गएको सालमा गरेका थियौँ त्यो पहिलो कार्यक्रममा ब्रिस्बनमा गजलको भएको र केही साथीहरू हुनुहुन्छ गजल लेख्नेहरू होइन बिस्तारै बिस्तारै माहौल बन्दैछ
तपाईँको त इन्जिनियरिङमा पनि टन्ने साथीहरू छन् हुन्छन्
हजुर
होइन अरू इन्जिनियरहरू हुनुहुन्छ गजल लेख्ने
गजलै लेख्ने इन्जिनियरहरू चाहिँ मैले भेटा छैन होइन अब कविताहरू लेख्नेहरू चाहिँ हुनुहुन्छ एकजना गजल लेख्ने त जितेन्द्र मल्लजी
जितेन्द्र मल्ल आफैमा इन्जिनियर हुनुहुन्छ
होइन अरू त्यस्तो मैले अस्ट्रेलियामा चाहिँ भेटेको छैन
कति बेला मिल्छ समय उता त अब व्यस्त पनि हुनुहुन्छ होला तपाईँको पढाइको हिसाबले आफ्नो कार्यक्षेत्रका हिसाबले
मैले वास्तवमा गजल लेख्नुको मूल कारण पनि थियो म बढी अलिकति कविताहरू लेख्थेँ होइन कवितामा अलिक बढी रुचि पनि छ तर के भने कविता लेख्नलाई एकदमै बढी समय चाहिन्छ
यो समय छोटो भयो
अब गजल भनेको छोटो र सेयर सेयरमा लेख्न मिल्ने भावनाले अलिकति लेख्न सहिलो
हुन्छ दुई सेयर सिद्धाइदिउँ भोलि अर्को सय थपाउँ त भन्ने पनि
सक्छ हिसाबले चाहिँ गजलहरू लेख्छु र त्यस्तो खासै अब यो समयमा लेख्ने भन्ने छैन कहिलेकाहीँ अब बिहान उठ्या बेलामा खाली समयमा यसो फुर्सद कहिलेकाहीँ लेखिन्छ होइन कहिलेकाहीँ बिदाको दिनमा अथवा कहिलेकाहीँ चाहिँ यसो गाडी ड्राइभ गरेर बेलामा अफिस जाँदाखेरि बाटोमा पनि कहिलेकाहीँ कल्पना गर्दै जाँदाखेरि आउँछ कुराहरू भने त्यो पनि लेखिन्छ त्यस्तो खासै एउटा प्याटर्न चाहिँ छैन र सकेसम्म समय मिल्यो भने चाहिँ म लेख्ने कोसिस गर्छु
केशव शर्मा हुनुहुन्छ मसँग आज उहाँले सिभिल इन्जिनियरिङमा पिएचडी गर्नुभएको डाक्टर केशव शर्मा र नेपालगञ्ज बाँके उहाँको स्थायी ठेगाना ब्रिजबन अस्ट्रेलिया बस्दै आउनुभएको छ सिभिल इन्जिनियर अनुसन्धानकर्ताको रूपमा विश्वविद्यालयमा कार्यरत कहाँको विश्वविद्यालय त्यहीँकोमा काम गर्नुहुन्छ पढाउनुहुन्छ कि अरू केही रिसर्च
म चाहिँ एकाडेमिक स्टाफ चाहिँ हो तर मेरो मेन काम चाहिँ रिसर्चको काम गर्छु म
जस्तो कस्ता खालका रिसर्च अलिअलि बाँड्न मिल्छ हाम्रा इन्जिनियरहरूले बुझ्ने गरी
मिल्छ म पहिले नेपालमा खानेपानी तथा ढलनिकास विभागमा काम गर्थेँ होइन मेरो विषय भनेको त्यही खानेपानी सरसफाई ढलनिकासको विषय हो र अहिले पनि म त्यही फिल्डमा काम गर्छु र मेरो अनुसन्धान भनेको यो तपाईँको यो सहरी क्षेत्रमा ढलको व्यवस्थापन कसरी गर्ने त्यो विषयमा केन्द्रित छ
कति सालमा जानुभएको थियो उतातिर
म 2004 भनेको अहिले करिब करिब तपाईँको चौध वर्ष
भयो हजुर त्योभन्दा अगाडि चाहिँ पहिला इन्जिनियरिङ इन्डियाबाट पास गर्नुभयो अनि नेपालमा केही समय काम गर्नुभयो
त्यसपछि म अध्ययनको सिलसिलामा थाइल्यान्डमा गएँ त्यहाँ मास्टर्स गरेँ मैले अनि मैले हङकङमा बसेर मैले पिएचडी गरेँ त्यसपछि म अस्ट्रेलिया गएको
पिएचडी सकेपछि जानुभएको
हजुर
अनि यति सबै गरिसकेपछि अस्ट्रेलिया नै जानुपर्ने गन्तव्य चाहिँ के त्यहाँ त्यहाँ के हुन्छ जस्तो लागेर जानुभयो
मैले म वास्तवमा हङकङमा मैले पढाइसकेपछि त्यहीँ काम गर्दै थिएँ त्यो बेलामा एउटा जब अफर आएको थियो अस्ट्रेलियामा यसो हेरेँ मैले चाहिँ अलिकति आफूलाई मनपर्दो खालको एउटा अलिकति नाम चलेको संस्थाको जब मैले पाएँ र त्यसरी म अस्ट्रेलिया गएको
अब एउटा गजल तपाईँको आवाजमा फेरि सुन्न मन लाग्यो मलाई गजल थुप्रै छन् हामी कुराकानीमा मात्रै भुलिरह्यौँ
हस् हजुर आकाशमा छन् जुन उस्तै र यी तारा उस्तै छन् आकाशमा छन् जुन उस्तै र यी तारा उस्तै छन्, समय बदलियो त के भो मान्छे सारा उस्तै छन्, समय बदलियो त के भो मान्छे सारा उस्तै छन्। ढल्यो कालो रात र आयो सुनौला बिहानी अरे, ढल्यो कालो रात र आयो सुनौला बिहानी अरे, बाटोभरि उभिएका अग्ला तगारा उस्तै छन्, समय बदलियो त के भो मान्छे सारा उस्तै छन्, सिंहासनमा नयाँ मान्छे बसेका छन् भन्छन् अचेल, सिंहासनमा नयाँ मान्छे बसेका छन् भन्छन् अचेल, तर यिनले भट्ट्याउने अमिला नारा उस्तै छन्, समय बदलियो त के भो मान्छे सारा उस्तै छन्, नहुर्किए यिनी आफै नहुर्कन दिए पालुवा नयाँ, नहुर्किए यिनी आफै नहुर्कन दिए पालुवा नयाँ, उम्रिएका मनभित्र यिनका बनमारा उस्तै छन्, समय बदलियो त के भो मान्छे सारा उस्तै छन्, कोर्यौ नयाँ नक्सा र फेर्यौ सिमाना त के भो, कोर्यौ नयाँ नक्सा र फेर्यौ सिमाना त के भो, म अन्तिम शेरमा छु, कोर्यौ नयाँ नक्सा र फेर्यौ सिमाना त के भो, बस्ती बस्ती गाउँ सहर बेसहारा उस्तै छन्, समय बदलियो त के भो मान्छे सारा उस्तै छन्, आकाशमा छन् जुन उस्तै र यी तारा उस्तै छन्।
बडा मिठो। मैले यो गजल आफूले वाचन गर्न लोभ्रो गरिरहेको थिएँ, तपाईँले सुरु गरिहाल्नु भयो, मलाई अन्त्यमा बुलबुल बिट मार्न चाहिँ यो गजल पढ्न रहर थियो, अरू खोज्छु म। चौबिसवटा गजलमा 24-25 गजलको तपाईँले मलाई लिस्ट नै राखिदिनु भएको छ, मजासँग प्रिन्ट गरेर ल्याएको पेपर पल्टै पल्टै हेर्न पाइएको छ। यो आजकल फेरि यो मोबाइलमा पढ्ने संस्कृति भएर एकदम अप्ठ्यारो हुने यहाँ रेडियोमा गर्दाखेरि चाहिँ हामीलाई, त्यही भएर प्रिन्ट नै गरेर ल्याएको भएपछि लोभ लागिहाल्छ, एकदम मजाले पढौँ पढौँ जस्तो लागेर आउने। राम्रो गरियो गर्नुभयो सर। अनि तपाईँलाई गजलहरू लेख्दाखेरि चाहिँ भनौँ न अलिक युवाहरूले चाहिँ प्रेम अथवा श्रृङ्गार रसमा बढी लेखेको पाउँछौँ हामी, होइन? तपाईँको चाहिँ अलिकति राजनीतिक विकृतिहरूमाथि अनि अलिकति सामाजिक विकृतिहरूमाथि कलम चलेको हो कि अहिले पानाहरू पल्टाइरहँदा प्रेमकै गजल खोजिरहेको पनि बुझेँ मैले?
मैले प्रेमको गजलहरू पनि लेखेको छु, होइन? अब तर प्रेम भनेर मेरो प्रेम चाहिँ अलि फरक पाराको प्रेम हुन्छ, होइन? र केही छन् त्यस्तो छन्, तर विशेष गरी मलाई चाहिँ जे चिजले बित्छ नि, जे चिजले बित्छ म त्यसकै बारेमा लेख्ने हो, होइन? अब यसै गर्दाखेरि बिझ्ने भनेकै वास्तवमा विसङ्गतिहरू, होइन, सामाजिक विसङ्गति राजनीतिक विसङ्गतिहरू अलिक बढी बित्छ। अब प्रेमले चाहिँ अहिले उमेरमा बिझ्दैन, बिझ्दैन, त्यस कारणले चाहिँ तर पनि कहिले काहीँ कल्पना गरेर, अब भनौँ न, एउटा चाहिँ युवा युवतीको कुराहरू कल्पना गरेर पनि लेखिन्छ।
कहिले काहीँ यति राम्रा गजल लेखेपछि त यसो प्रेम प्रस्तावै आउन पनि के भएर, उमेर कहिले हेरेर बस्छ र प्रेममा?
त्यस्तो चाहिँ छैन,
त्यस्तो हुँदैन,
हुँदैन त्यस्तो
कि म्याडमले पनि सुन्दै हुनुहुन्छ भने डराउनु भयो?
छैन छैन, त्यस्तो हुँदैन।
तिमीलाई प्यारो जुलुस हडताल तिम्रो लगावको भोकुरै नगर, तिमीलाई प्यारो जुलुस हडताल तिम्रो लगावको भोकुरै नगर, भोक भोकै काटे रात कतिले यसको प्रभावको भोकुरै नगर। लामो मिठोको गजल, बडा मिठो पनि लाग्छ मलाई कहिले काहीँ वाचन गर्न। राज्यको ढुकुटी हरदम तयार छ थोरै बिसन्चो तिमीलाई हुँदा, राज्यको ढुकुटी हरदम तयार छ थोरै बिसन्चो तिमीलाई हुँदा, गाउँमा मान्छे पखलाले मर्छन् हाम्रो अभावको भोकुरै नगर, भोक भोकै काटे रात कतिले यसको प्रभावको भोकुरै नगर। कुरा मिठा गर्छौ परिवर्तनका र कोर्छौ मान्छे विभाजनको योजना, कुरा मिठा गर्छौ परिवर्तनका र कोर्छौ मान्छे विभाजनको योजना, स्पष्ट छ तिम्रो व्यवहारमा छुरा तिम्रो सद्भावको भोकुरै नगर, भोक भोकै काटे रात कतिले यसको प्रभावको भोकुरै नगर। हरायो नैतिकता र बिलायो आदर्श यो दुनियाँ दौड़छ पैसाकै पछि, हरायो नैतिकता र बिलायो आदर्श यो दुनियाँ दौड़छ पैसाकै पछि, सम्पन्नता बनेको छ कसी चरित्रको असल खराबको भोकुरै नगर, भोक भोकै काटे रात कतिले यसको प्रभावको भोकुरै नगर। भोक गरिबी अशिक्षा अन्धकार लड्नुपर्ने धेरै कुरा छन्, भोक गरिबी अशिक्षा अन्धकार लड्नुपर्ने धेरै कुरा छन्, तर तिमी लड्छौ आफै आफैमा यस्तो टकरावको भोकुरै नगर, तिमीलाई मेरो तिमीलाई प्यारो जुलुस हडताल तिम्रो लगावको भोकुरै नगर, भोक भोकै काटे रात कतिले यसको प्रभावको भोकुरै नगर। बडा मिठो गरी मैले यो गजललाई भेटेँ, केशव शर्माको गजलमा वाचन गरिरहेको छु। आज हामी बुलबुलमा केशव शर्मा, सिभिल इन्जिनियर केशव शर्मासँग कुराकानी गरिरहेको छौँ। नेपालगञ्ज बाँके उहाँको स्थायी ठेगाना, अहिले अस्ट्रेलिया ब्रिजबन बस्दै आउनुभएको छ। उहाँसँगको कुराकानी र उहाँका गजलहरू अरू लिएर केही बेरमा आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
बुलबुल एउटा ईरानी चरा, बुलबुल
बस्तीदेखि टाढा पर जुनेलीको रात थियो, बस्तीदेखि टाढा पर जुनेलीको रात थियो, एकान्तमा हामी दुई हातमाथि हात थियो, चुपचाप हामी दुवै सन्नाटा थियो चारैतिर, चुपचाप हामी दुवै सन्नाटा थियो चारैतिर, शून्यतालाई चिर्दै झर्ने खाली रुखको पात थियो, एकान्तमा हामी दुई हातमाथि हात थियो, अन्माएकी दुलही झैं टोलाएर बसेकी थिइन्, अन्माएकी दुलही झैं टोलाएर बसेकी थिइन्, झुकेका ती परिलीमा लठ्याउने मात थियो, एकान्तमा हामी दुई हातमाथि हात थियो, बोल्न खोज्दा शर्माएर फर्की अन्तै हेरिरहिन्, बोल्न खोज्दा शर्माएर फर्की अन्तै हेरिरहिन्, लुकी हेर्दा नयन उनको चाहनाको खात थियो, एकान्तमा हामी दुई हातमाथि हात थियो, पत्तै नपाई सिङ्गो रात ढल्की गयो उनको साथमा, पत्तै नपाई सिङ्गो रात ढल्की गयो उनको साथमा, लाली बोकी क्षितिजमा उदाउँदै प्रभात थियो, बस्तीदेखि टाढा पर जुनेलीको रात थियो, एकान्तमा हामी दुई हातमाथि हात थियो। गजलकार केशव शर्माको गजल वाचनसँगै तपाईँलाई बुलबुलमा फेरि स्वागत गरेँ। आजको बुलबुलमा हामी केशव शर्मासँग छौँ। उहाँ सिभिल इन्जिनियरिङमा पीएचडी गर्नुभएको छ, नेपालगञ्ज बाँके उहाँको घर, अस्ट्रेलिया ब्रिजबेन बस्नुहुन्छ। सिभिल इन्जिनियर हुनुहुन्छ, अनुसन्धानकर्ताको रूपमा उतै अस्ट्रेलियामै विश्वविद्यालयमा कार्यरत पनि हुनुहुन्छ र क्विन्सल्यान्ड च्याप्टरको अनेसासका अध्यक्ष पनि हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्दै उहाँका गजल सुन्दैछौँ। मैले अघि उहाँको प्रेम सम्बन्धी गजल छैन रहेछ भने तर भेटेँ यो बीचमा र यो गजलबाटै अहिलेको चरण सुरु गरेँ र सरलाई स्वागत गरेँ फेरि।
हजुर, धन्यवाद हजुर।
प्रेम सम्बन्धी छैन भनेको त दमदार प्रेम सम्बन्धी ल्याउनु भयो तपाईँले। रातभरिमा यो सिरिजको फुल जस्तो पुरुषले महिलालाई हेरेको हेरैमा सकिएछ,
हजुर,
बडा मिठो खालको गजल सुन्न पाइयो र वाचन गर्न पाइयो, खुसी लाग्यो। कतिवटा पुग्यो होला नि सरका गजल अहिलेसम्म?
छैन, त्यति धेरै लेखेको छैन होइन। अब मैले अलिक गजल चाहिँ चित्त नबुझेसम्म पुरा गर्दिनँ म होइन, त्यो हिसाबले पुरा नभएका गजल थुप्रै छन्, तर यो सकेको 30-35 तिन दर्जन जति गजल होला मेरो,
यी जम्मा त्यति लेख्नु भएको छ। यो अहिले पनि तपाईँको यो पढिरहँदाखेरि चाहिँ मलाई कता कता यो गेयात्मक बनाउन खोजिएको, गायनको लागि लेखिएको हो कि जस्तो लाग्यो?
कोसिस हो त्यो, म वास्तवमा मैले अब बहरको बारेमा त्यति अध्ययन गरेको छैन होइन, मैले भन्नुपर्छ त्यो, र त्यसरी बहरमै लेख्ने चाहिँ बानी पनि बसालेको छैन, तर प्रयास एउटा के भने पढ्दाखेरि
मिटर गर्ने अनि रदीप र काफियालाई मिलाउने
र पढ्दाखेरि चाहिँ एउटा लयात्मक रूपले पढ्न सकियोस् भन्ने मात्र एउटा कोसिस हो।
हजुर हजुर, यो पनि एउटा वाचन गरेँ मैले। अब तपाईँको आवाजमा फेरि अर्को एउटा सुन्न मन लाग्यो, किनभने कुरा मात्रै गरिरहँदा गजललाई मैले अन्याय गर्छु कि जस्तो पनि लाग्छ।
तपाईँले मलाई अघि अब सोध्नुभयो के अरे प्रेमिल गजलहरू छैन भनेर,
हजुर,
एउटा गजल छ वास्तवमा, यसले मलाई चाहिँ अस्ट्रेलियामा बस्ने गजल प्रेमिलको माझमा चिनाएको गजल हो यो।
ए हजुर,
त्यो सुनाउँछु अहिले।
के मञ्चमा वाचन गर्नुभएको थियो?
हजुर हजुर,
कहाँ, ब्रिजबनमा कि सिडनी?
सिडनीमा
कार्यक्रम हुँदाखेरि।
हजुर हजुर,
कस्तो प्रतिक्रिया आयो सुनेर?
निकै राम्रो थियो। त्यसपछि मैले भेटेँ साथीहरूलाई, बाहिर भेट्दाखेरि चाहिँ निकै नै एउटा चाहिँ उत्साहपूर्वक रूपमा प्रतिक्रिया दिनुभयो उहाँहरूले होइन। अब गजलकै अब राम्रै स्थापित नामहरू हुनुहुन्थ्यो, हाम्रो निष्प्रभजी, त्यसपछि गोपी दवाडीहरू हुनुहुन्थ्यो, जितेन्द्र मल्लहरू, र मलाई एउटा खुसी लाग्यो भने म चाहिँ उमेरले पाएको भए पनि गजलमा चाहिँ आफूलाई अझै सिकारु भन्छु होइन, र ऊ भाइहरूको चाहिँ एउटा प्रेरणाले मैले केही गजल लेख्न सकेँ जस्तो लाग्छ मलाई।
हजुर हजुर, यसले जोस पनि दियो तपाईँलाई। कति नम्बरको गजल वाचन गरिदिनु?
15 नम्बर
सरले वाचन गरिरहँदा हेर्न लोभ लाग्यो मलाई पनि।
पोखी भेल वेदनाको सँगै रुन सकिएन, पोखी भेल वेदनाको सँगै रुन सकिएन, तिम्रै हुन्छु भन्थे तर आफ्नै हुन सकिएन, तिम्रै हुन्छु भन्थे तर आफ्नै हुन सकिएन, अपनत्वको चाह पनि यति विघ्न भ्रम रहेछ, अपनत्वको चाह पनि यति विघ्न भ्रम रहेछ, यति विघ्न भ्रम रहेछ, अपनत्वको चाह पनि यति विघ्न भ्रम रहेछ, समीपैमा हुँदा पनि हात छुन सकिएन, तिम्रै हुन्छु भन्थे तर आफ्नै हुन सकिएन, तिम्रा सामु ठुला ठुला के कसम खाएँ कुन्नी, तिम्रा सामु ठुला ठुला के कसम खाएँ कुन्नी, झार्छु भन्थे तिम्रा लागि तारा जुन सकिएन, तिम्रै हुन्छु भन्थे तर आफ्नै हुन सकिएन, तिमीलाई नसा नसा मा प्रवाहित गर्छु भनी, तिमीलाई नसा नसा मा प्रवाहित गर्छु भनी, सापटीमा अलिकति माग्न खुन सकिएन, तिम्रै हुन्छु भन्थे तर आफ्नै हुन सकिएन, सधैँ तिम्रो हाँसो खुसी देख्ने चाहनाले मेरो, अन्तिम शेरमा छु, सधैँ तिम्रो हाँसो खुसी देख्ने चाहनाले मेरो, परेलीमै आँसु लुकाई मन धुन सकिएन, तिम्रै हुन्छु भन्थे तर आफ्नै हुन सकिएन, पोखी भेल वेदनाको सँगै रुन सकिएन।
बडा राम्रो, यो तपाईँको शृङ्गारिक त एकदमै श्लील शृङ्गारिक मिठो खालको गजल, त्यसैले पनि उहाँहरूले तारिफ गर्नुभयो पक्कै, र तारिफ भइसकेपछि पक्कै जोश चल्छ। आजकल त मञ्चहरूमा गजलको कार्यक्रम भएको भेटियो भने त गएर पढ्न पाए नि हुन्थ्यो जस्तो लोभ लाग्दो
लाग्छ। अब त्यो माहौल बन्दैन त्यति त्यति रेगुलरली होइन।
यो प्रेमिल प्रसङ्गमा छिर्यौँ हामी, अघि चाहिँ हामीले पुरै सामाजिक विकृति होइन विसङ्गति अनि राष्ट्रप्रेमका प्रसङ्गहरू ल्याएका थियौँ भने दुईवटा गजल त अहिले प्रेम सम्बन्धी नै ल्याइसकेपछि अलिअलि गर्दै सरको घरभित्र पनि छिर्नु पर्यो। अब को को हुनुहुन्छ घरमा?
मेरो घरमा भनौँ न, अब म अस्ट्रेलियामा बस्छु, अस्ट्रेलियामा बस्दाखेरि मेरो श्रीमती र दुईवटा छोरीहरू छन्।
हजुर।
र यता घरमा चाहिँ मेरो बुवा हुनुहुन्छ र मेरो भाइ, भाइको बुहारी होइन अनि भाइको छोरा छ।
उता घरमा चाहिँ उता अस्ट्रेलियामा सर बसिरहँदा गजल लेखिसकेपछि कहिलेकाहीँ म्याडमलाई पनि सुनाउनुहुन्छ?
सुनाउँछु।
उहाँ पनि लेख्नुहुन्छ कि?
उहाँ फाटाफुट्ट कहिलेकाहीँ कविता लेख्छन् उनले होइन, तर म गजल चाहिँ सुनाउँछु र अलिकति बढी ऊ चाहिँ कस्तो छ भने अलि अलि अलिकति बढी नै कडा नै प्रतिक्रिया। यस्तो भएन, यो
सबभन्दा नजिकको मान्छे हक पनि त पाइयो नि होइन, गाली गर्न त पाइयो।
अलिक बढी म चाहिँ सतर्क हुनुपर्छ सुनाउनुभन्दा पहिले होइन, र उसलाई सुनाउँछु म।
त्यसपछि त गाली खाइन्छ भनेर पनि अलिकति मिलाएर
लेख्नुपर्छ।
कहिलेकाहीँ साहित्यमै साहित्यिक झगडा पनि पर्छ होला त्यसै भए
त्यति भन्नाले। अब कहिलेकाहीँ ठाक्क ठुक्क हुन्छ नि, अब मैले एउटा हिसाबले मैले गजलको मतलब सेयरहरू लेखा हुन्छु र उनले अर्कै बुझ्या हुन्छ होइन, र त्यसले मलाई एउटा के मौका मिल्छ भने श्रोताले कसरी बुझ्छ गजल भन्ने कुरा पनि एउटा टेस्टिङ गर्ने एउटा वातावरण मिल्छ।
हजुर। मलाई फेरि जोड्न मन लाग्यो, तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेसनबाट एकैसाथ हामीलाई सुन्दै हुनुहुन्छ। त्यसै गरी उज्यालो हाम्रो वेबसाइटभित्रबाट पनि तपाईँले हामीलाई प्रत्यक्ष सुन्दै हुनुहुन्छ, र उज्यालोमा रहेको मोबाइलमा रहेको उज्यालो एप्लिकेसनबाट पनि सुन्दै हुनुहुन्छ। र भर्खरै रेडियो खोल्नु भएको छ होला, अघिको हाम्रो कुराकानी छुट्यो पनि होला, मैले यो सन्दर्भ चाहिँ जोड्न चाहेँ। 2036 सालमा एसएलसी दिँदाखेरि आजका हाम्रा बुलबुलका अतिथि केशव शर्माले नेपालीमा नेपाल टप गर्नुभयो र पुरस्कार पनि पाउनुभएको थियो नेपाली विषयमा, र पछि उही मनमा एउटा कुरा र भाग्यले एउटा कुरा जुराउँछ भने जस्तै उहाँ इन्जिनियरिङको बाटो लाग्नुभयो, इन्जिनियरिङमा सिभिल इन्जिनियर हुनुहुन्छ, र त्यति बेलाको चाहिँ नेपालीमा एकदमै राम्रो नम्बर ल्याउनु भएको। मलाई खुलदुली फेरि 36 सालतिरै फर्किन मन लाग्यो। तपाईँले त्यसरी नेपाली राम्रो गर्नुको पछाडि तपाईँको स्कुलको गुरुको हात थियो कि घरमै तपाईँको त्यो खालको संस्कार थियो कि, केले गर्दा तपाईँलाई रुचि बसेछ?
कस्तो हो भने मैले अब सानो हुँदाखेरि हाम्रो मेरो बुवाहरू, मेरो काकाहरू, मेरो दाईहरू होइन फुपूको छोराहरू चाहिँ काठमाडौँमा पढ्नुहुन्थ्यो, र उहाँहरूले आफूले पढेका किताबहरू चाहिँ पढिसकेपछि घरमा ल्याएर राख्नुहुन्थ्यो कि त्यो किताबहरू, अनि मलाई खुब जिज्ञासा हुन्थ्यो किताबहरू पढ्ने, अनि मैले किताबहरू दादाबाट निकाल्थेँ, त्यसमा चाहिँ कति अब कविताका किताबहरू हुन्थ्यो, साहित्य किताबहरू धेरै हुन्थ्यो, मैले पढ्थेँ, मजासँग पढ्थेँ होइन। त्यसरी चाहिँ साहित्यमा अलिक
विकास हुँदै गयो,
विकास हुँदै गयो।
त्यो सानै उमेरमा स्कुल पढ्दैखेरि विभिन्न किताब वरिपरि भयो बच्चाहरूको भने चाहिँ त्यो चिज पढ्न पाउँछन् राम्रो।
मैले मधुपरको पढ्थेँ होइन, त्यस्तो पत्रिकाहरू पनि पढिन्थ्यो, त्यहाँ कविताहरू पढिन्थ्यो होइन, अनि त्यो देखेर पछि आफूलाई लेख्न मन लाग्थ्यो है। अब मेरो घरमा चाहिँ खासै अब कवितै लेख्ने त कोही पनि भाष लाग्दैन होइन, अनि स्कुलमा हुँदाखेरि चाहिँ अब अतिरिक्त क्रियाकलापमा चाहिँ कविताहरू पढ्थेँ, प्रथम भइन्थ्यो, भएपछि टिचरहरूले पनि प्रोत्साहन गर्ने होइन, र कता कता मलाई नेपाली भाषा पढ्थ्यो, त्यो बेलामा एकदमै बढी लगाव थियो होइन, र अब मैले अपमान गरे जस्तो होला होइन, मेरो गुरुहरूले खासै त्यति सिकाएको पनि होइन, म जहिले पनि नेपाली क्लासमा चाहिँ गुरुसँग झगडा गर्थेँ मैले, गुरु तपाईँले पढाएको यो भएन ऊ भएन, तपाईँले खालि यो के अरे अर्थ मात्र लगाउनुहुन्छ, बस भाषा साहित्य कुराहरू सिकाउनुहुन्न भनेर मैले
भन्थेँ,
जहिले पनि भन्थेँ मैले उहाँलाई, अनि उहाँले मलाई मन पराउनुहुन्थ्यो,
ए बाहिरको पढेर आउँछ के
उल्टो उल्टो कुरा गर्छ यसले भन्नुहुन्थ्यो होइन, र पनि भित्र त माया गर्नुहुन्थ्यो मलाई होइन, अरू टिचरहरूले पनि यो राम्रो कविता लेख्छ भनेर माया गर्नुहुन्थ्यो, त्यो हिसाबले चाहिँ अलिकति प्रोत्साहन पनि बढ्यो स्कुलमै पढ्दाखेरि, त्यसरी हो।
बडा रमाइलो अनुभूति, संस्मरण, यो पुरानो कुरा होइन, नयाँ विद्यार्थीहरूको लागि पनि एकदमै मोटिभेटिङ खालको कुरा भएर मैले यसलाई सन्दर्भ जोडेँ। नभेटेरै नबोलेरै चिन्छु भन्ने धेरै आए, नभेटेरै नबोलेरै चिन्छु भन्ने धेरै आए, माग मात्र जीवन यो दिन्छु भन्ने धेरै आए, कति हिँड्छौ आदर्शको भारी बोकी जिन्दगीमा, कति हिँड्छौ आदर्शको भारी बोकी जिन्दगीमा, बेच तिमीले इमान म किन्छु भन्ने धेरै आए, माग मात्र जीवन यो दिन्छु भन्ने धेरै आए, अधरको मुस्कान त्यो एकैचोटि हेर्न पाए, अधरको मुस्कान त्यो एकैचोटि हेर्न पाए, सिङ्गो सृष्टि संसार बिर्सिन्छु भन्ने धेरै आए, माग मात्र जीवन यो दिन्छु भन्ने धेरै आए, पूरा हुन्न यदि भने फूल चुम्ने चाह मेरो, पूरा हुन्न यदि भने फूल चुम्ने चाह मेरो, बोटसँगै कोपिलामै छिन्छु भन्ने धेरै आए, माग मात्र जीवन यो दिन्छु भन्ने धेरै आए, मागेको त तिम्रो हात तिम्रो साथ सबै नै हो, मागेको त तिम्रो हात तिम्रो साथ सबै नै हो, दिन्नौ भने आफ्नै जान लिन्छु भन्ने धेरै आए, नभेटेरै नबोलेरै चिन्छु भन्ने धेरै आए, माग मात्र जीवन यो दिन्छु भन्ने धेरै आए। केशव शर्माको गजल मैले वाचन गरे, मिठो गजल मैले भने, एकदम शालीन खालको र डिसेन्ट खालको शृङ्गारिक रहँदो रहेछ उहाँको गजल। मैले अहिले वाचन गर्दै गर्दा थाहा पाएँ, तीन दर्जन गजल लगभग लेखियो भनेर भन्नुभयो, लेख्ने क्रम त निरन्तर छ होला, यो समयतिर पुगेपछि पुस्तक निकाल्छु जस्तो सोच राख्नु भएको
छ? छ, एउटा भनौँ न एउटा अब डिस्टेन्ट ड्रिम भनौँ होइन, टाढाको एउटा सपना के छ भने एउटा गजल सङ्ग्रह निकाल्छु होइन, त्यो एउटा सपना छ। त्योमा मैले अलिक काम पनि गरिरहेको थिएँ, बिचमा अलिकति डिस्टर्ब भइरहेको छ होइन, र अब एक दुई वर्षमा त्यो एउटा सपना चाहिँ छ।
प्रतिष्ठित पेसा हो इन्जिनियरिङ भनेको, त्यसमा पनि पिएचडी सक्नुभयो तपाईँले, अब डाक्टर केशव शर्मा भनेर लेखिन्छ तपाईँलाई,
हजुर
सम्बोधन गरिन्छ, हुन्छ नि तपाईँको जीविकोपार्जनको लागि बाँके नेपालगञ्जदेखिको सङ्घर्ष, त्यति बेलाको सङ्घर्ष त अझ बढी थियो होला,
हजुर
तिसको दशकबाट चाहिँ सङ्घर्ष गरेर तपाईँ बिसको दशकको मान्छे, सङ्घर्ष गर्दै 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 आउनुभयो, त्यहाँ पुगेर पनि प्रतिष्ठित पेसामै काम गरिरहनु भएको छ, आर्थिक आर्जन आफ्नो ठाउँमा रहन्छ, लेखिसके पछाडिको सन्तुष्टि आफ्नो ठाउँमा रहन्छ, यसलाई दुईटालाई कसरी परिगेल्नुहुन्छ तपाईँले?
यसो अब यो आर्थिकको हिसाबले चाहिँ भनौँ, बाँच्नलाई चाहिने आधारभूत जो आवश्यकताहरू छ त्यो पुरा गर्नलाई चाहिँ आफ्नो पेसा चाहिँ अँगाल्नै पर्छ होइन, त्यसमा चाहिँ दुई मत छैन। त्यो पेसा भनेको तपाईँको चाहिँ एउटा त आफ्नो त्यसमा पनि सन्तुष्टिको कुराहरू छ होइन, किनभने आफूले जानेको बुझेको कुराहरू चाहिँ कसरी एउटा मान्छेहरूको हितमा लगाउने भन्ने कुरा छ त्यसमा पनि। त्यो बाहेक चाहिँ अर्को के हो भने आफ्नो जीवनको लागि चाहिँ के चाहिन्छ, आधारभूत आवश्यकता पुरा गर्ने कुराहरू छ, र त्यसले मात्रै वास्तवमा जीवनमा सन्तुष्टि दिँदो रहेछ जस्तो लाग्यो मलाई। त्यो एउटा पाटो हो होइन,
एक किसिमको एकालाप शैलीमा गइरहेको हुन्छ जिन्दगी।
त्योभन्दा बढी चाहिँ भनेर मैले भने नि अघि नै, मलाई सानैदेखि एउटा साहित्यमा जुन रुचि थियो, साहित्य मात्रै होइन मेरो संस्कृतिमा मेरो भाषामा पनि रुचि छ बढी होइन, अब त्यो एउटा पाटोलाई पनि मैले सँगसँगै लानलाई कठिनाइहरू छ होइन, किनभने दुईवटा कुरा सँगसँगै लानुपर्छ, र पनि मैले सकेसम्म कोसिस गरिरहेको छु है, र अब मैले कति गरेँ गरिनँ भन्ने कुरा चाहिँ मैले भन्नुभन्दा पनि मेरो अब पाठकहरू श्रोताहरूले भन्ने कुरा हो होइन, र मैले आफूले त्यो एउटा गरिरहेको छु। अर्को मैले एउटा के गरिरहेको छु भने, म आफै धेरै नलेखे पनि एउटा के हुन्छ, विदेशमा बस्दाखेरि मान्छेहरू जहिले पनि यो कुहिरोको कागज जस्तो हुन्छ कि, लेख्न चाहने माहौल नहुने, वातावरण नहुने, कविता लेखेपछि पढ्ने ठाउँ नहुने होइन, र अलिकति अब ज्ञान पनि नहुनेहरूलाई म चाहिँ अलिकति एउटा अभिभावक त एउटा पथ प्रदर्शकको रूपमा चाहिँ त्यहाँ लेख्न खानमा जम्मा गरेर त्यो एउटा त्यो चाहिँ मैले गरिरहेको छु आफूले,
मतलब नेपालीहरूलाई भेला गराएर नेपाली साहित्य पढ्नलाई मोटिभेट गर्दै,
मोटिभेट पढ्नलाई लेख्नलाई,
राम्रो काम
त्यो हिसाबले, त्यो हिसाबले मेरो नेटवर्किङ पनि अलि अस्ट्रेलियामा।
त्यसो भन्दा हाम्रो पछिल्लो पुस्ता धेरै छन् नि त नेपाली, अब त त्यहाँ नेपाली बच्चाहरू पनि धेरै उत्पादन भइरहेको छ होइन, धेरै कपाल उता बसेपछि बच्चा त्यहीँ हुर्किन्छन् र अनि नेपाली भाषाबाट अलिकति विचलित होलान् कि भन्ने चिन्ता नेपाली अभिभावकले लिनु स्वाभाविक पनि छ।
त्यो एउटा चाहिँ अब आफूलाई सन्तुष्टि लाग्छ होइन, अब लेख्दाखेरि त यसो हो, अब तपाईँले यहाँ बोलाउनु भयो रेडियोमा होइन, यो नै एउटा पहिचान हो मेरो होइन, किन मैले नेपालमा वास्तवमा भनेर आज पहिलोपटक गजल पढिरहेको छु मैले नेपालमा,
नेपालमै पढ्नु भएको छैन,
मैले गजल पढेको छैन,
अर्कोपटक केशव सर आउँदाखेरि पक्कै कुनै कार्यक्रममा आयोजना गरेर मञ्चमा वाचन गर्ने व्यवस्था मिलाउनुहुन्छ?
पहिलोपटक मैले नेपालमा गजल पढिरहेको छु आज होइन, अब मैले गजल लेख्न चाहने मान्छेलाई योभन्दा ठुलो एउटा गर्वको विषय के हुनसक्छ होइन, एउटा पहिचान बन्छ, एउटा नेटवर्किङ बन्छ होइन, अहिले यो साहित्यकै हिसाबले म अस्ट्रेलिया विश्वकै थुप्रै साहित्यकारहरू यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मार्फत चाहिँ नेटवर्किङमा छ होइन, तर त्यस किसिमको एउटा चाहिँ सन्तुष्टि, त्यो सन्तुष्टि चाहिँ मलाई कस्तो लाग्छ भने आफ्नो व्यावसायिक सन्तुष्टिभन्दा ठुलो ठुलो हो जस्तो लाग्छ मलाई।
अब एउटा गजल फेरि म गजल वाचनतिर लागेँ सर, एउटा
अब अलिकति प्रसङ्ग पनि यहाँलाई बताउँछु
है, हजुर हजुर,
यो आजभोलि यो नेताहरूले अथवा जसले पनि यो माला ठुल्ठुलो माला लगाउँछ नि किलो तौलेर, मलाई कता कता यस्तो उकुस मुकुस हुन्छ त्यो देखेर होइन, त्यो एउटा गजल लेखेको छु मैले है,
हजुर,
के जितेर माला ठुलो लगाउनु भयो बुझिएन, के जितेर माला ठुलो लगाउनु भयो बुझिएन, बोल्दा कुरा फेरि पनि चपाउनु भयो बुझिएन, बोल्दा कुरा फेरि पनि चपाउनु भयो बुझिएन, बिसौँ वर्ष जे भएन छिट्टै गर्छु भन्नु भयो रे, बिसौँ वर्ष जे भएन छिट्टै गर्छु भन्नु भयो रे, बाचा हो कि मात्र यसो कराउनु भयो बुझिएन, बोल्दा कुरा फेरि पनि चपाउनु भयो बुझिएन, जेलबाट लर्को लागि छुट्दैछन् रे कैदी अचेल, जेलबाट लर्को लागि छुट्दैछन् रे कैदी अचेल, निर्दोषलाई कि आफन्तलाई छुटाउनु भयो बुझिएन, निर्दोषलाई कि आफन्तलाई छुटाउनु भयो बुझिएन, बोल्दा कुरा फेरि पनि चपाउनु भयो बुझिएन,
जाली मन डन धन बोकी ढोका कुर्छन अरे, जाली मन ढन धन बोकी ढोका कुर्छन अरे, भेट्नु भो कि आँगनबाटै धपाउनु भो बुझिएन, बोल्दा कुरा फेरि पनि चपाउनु भो बुझिएन, आजसम्म सत्तो सराप गर्दै जसको आउनु भएको थियो। म अन्तिम शेरमा छु, आजसम्म सत्तो सराप गर्दै जसको आउनु भएको थियो, फेरि उनकै हात किन समाउनु भो बुझिएन, बोल्दा कुरा फेरि पनि चपाउनु भो बुझिएन, के जितेर माला ठुलो लगाउनु भो बुझिएन।
बडा मिठो मिठो गजलसँगै फेरि मलाई कुराकानी नै जोड्न मन लाग्यो। तपाईँले उता बस्दाखेरि नेपाली साहित्यका पुस्तकहरूमा कस्ता खालका पुस्तकहरू बढी पढ्ने गर्नुहुन्छ?
म त्यही हो, फेरि पढ्नलाई चाहिँ खासै समय पनि मिल्दैन होइन, र बढी चाहिँ अब यही हो, नेपालमा जुन चर्चामा रहन्छन् आख्यानहरू खास गरी होइन, त्यो आख्यानहरू पढ्छु, र कतिपय तपाईँकै कार्यक्रमको यो छ नि
श्रुति
सम्वेकको कतिपय कुराहरू पुराना, खास त्यसमा चाहिँ खास गरी म चाहिँ अलिकति पुराना साहित्यकारहरूका कृतिहरू जो कुरा चाहिँ पहिले पनि पढ्या हो पढ्न त बिर्सिसकेको हुन्छ होइन, त्यो कुरा फेरि पढ्छु सुन्छु होइन। के हुन्छ भने अफिस जाँदै गर्दा आउँदै गर्दा तपाईँ चाहिँ 40-50 मिनट एक ड्राइभ गर्नुपर्छ होइन एक्लै है, त्यसमा चाहिँ कारमा राखेर मजासँग सुन्न सकिन्छ होइन, त्यो एउटा सुविधा छ त्यसले, र अलिकति यो नेपालमा चलेका आख्यानकारहरूको आख्यानहरू बेला बेलामा नेपाल आएको बेलामा किन्ने होइन, लिएर जाने र पढ्ने गरिन्छ।
यहाँ नेपाली नेपालमा बस्ने अग्रज गजलकारहरूसँग कुराकानी भेटघाट केही हुन्छ नेपाल आउँदा अथवा फेसबुक ट्विटरहरूबाट?
छैन त्यस्तो, मेरो वास्तवमा नेपालका गजलकार त्यस्तो सम्पर्क चाहिँ छैन मेरो,
त्यो चाहिँ मिलेको छैन,
मिलेको छैन।
जे जे कुरा भएको छ भित्रभित्रै भएको भन्छन्, जे जे कुरा भएको छ भित्रभित्रै भएको भन्छन्, घर सल्लाह भएकै छैन अन्तैबाट आएको भन्छन्। नेपाली राजनीतिलाई होला यो पहिलो शेरले नै प्रष्ट पार्यो, के लेख्दै हुनुहुन्छ, के भो ठुलो जालझेल छक्का पन्जा यिनको लागि, के भो ठुलो जालझेल छक्का पन्जा यिनको लागि, डर त्रास देखाइकनै पद यिनले पाएको भन्छन्, घर सल्लाह भएकै छैन अन्तैबाट आएको भन्छन्, यिनको भक्ति यिनका प्रभु अन्तैतिर छन् कि क्या हो, यिनको भक्ति यिनका प्रभु अन्तैतिर छन् कि क्या हो, तीर्थ गर्ने बाहनामा दक्षिणतिर गएको भन्छन्, घर सल्लाह भएकै छैन अन्तैबाट आएको भन्छन्, भ्रम ठुलो पाल्ने हामी ठान्यौँ यिनलाई रोज्यौँ हामीले, भ्रम ठुलो पाल्ने हामी ठान्यौँ यिनलाई रोज्यौँ हामीले, निधारको टीका यिनले अर्कैको पो लाएको भन्छन्, घर सल्लाह भएकै छैन अन्तैबाट आएको भन्छन्, आफ्नो बाटो छेक्ने सबलाई ढाल्दै हिँड्ने बानी छरे, आफ्नो बाटो छेक्ने सबलाई ढाल्दै हिँड्ने बानी छरे, रीतिथिति बस्नै दिन्न भनी कसम खाएको भन्छन्, जे जे कुरा भएको छ भित्रभित्रै भएको भन्छन्, घर सल्लाह भएकै छैन अन्तैबाट आएको भन्छन्। सिभिल इन्जिनियर केशव शर्माको गजल हामी वाचन गर्दैछौँ र उहाँसँग कुराकानी गर्दैछौँ। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम बुलबुल, रात्रि प्रस्तुति उज्यालो रेडियो नेटवर्क 90 मेगाहर्ज काठमाडौँमा र देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ। केशव सर, अब अलिकति तपाईँको विज्ञताको विषयतिर आउँछु म, इन्जिनियरिङतिर। नेपालमा हामी विकास भएन भएन भन्छौँ, साहित्यमा तपाईँले यहाँ लेखि पनि रहनु भएको छ विकृतिहरूलाई, तपाईँहरू जस्तो विज्ञ व्यक्ति धेरै देश बाहिर छन्, तपाईँहरूसँग नेपाल सरकार अथवा नेपालका सम्बन्धित निकायहरूले सम्पर्क गर्छ कहिलेकाहीँ कि गर्दैन, अथवा तपाईँहरूले आफै जोडिन सक्ने कुनै अवसरहरू रहन्छ कि रहँदैन होला?
पक्कै पनि छ, होइन, म पनि आफै व्यक्तिगत रूपमा चाहिँ गएको 2-3 वर्षदेखि नेपालको खास गरी यो काठमाडौँ उपत्यकाको यो ढल व्यवस्थापनको काममा त्यति धेरै संलग्न त होइन, र एउटा चाहिँ कन्सल्ट्यान्ट पनि भनौँ, एउटा चाहिँ एक्सपर्टको रूपमा चाहिँ एउटा
सल्लाहकारको
रूपमा चाहिँ छोटो छोटो वर्कसपहरूमा रिभ्यू डिजाइन, यो जुन अहिले काठमाडौँमा 6 ट्रिटमेन्ट प्लान्टहरू बनिरहेको छ ढलको प्रशोधन केन्द्रहरू, त्यसको डिजाइनको रिभ्यूको वर्कसपहरूमा चाहिँ आफैले भाग लिएको छु अहिलेसम्म। होइन,
कस्तो अवस्थामा छौँ हामी यो ढल सरसफाइ, यो पानी नहर भनौँ न, यस्तो चिजमा चाहिँ उता विकसित देशहरूमा तपाईँहरूले गरिरहनु भएको छ अनि यहाँ हाम्रो यो विकास?
अब यो हामी चाहिँ धेरै पछाडि छौँ भन्दा हुन्छ होइन, किनभने हामीसँग केही पनि छैन अहिलेसम्म, अहिलेसम्म
घर बनायो गम्म खन्यो ढल राख्दिएको होइन,
त्यो कहाँ जान्छ कसरी त्यसको चाहिँ प्रशोधन हुन्छ त्यो हामीलाई कसैलाई पनि जिज्ञासा पनि छैन, जानकारी पनि छैन होइन, र हेर्दै जाँदाखेरि त्यो सबै बागमतीमा विष्णुमतीमा जान्छ नदीमा जान्छ, त्यो चाहिँ अहिलेसम्म भइरहेको कुरा हो, र यो बेलम्ची सँगसँगै अहिले काठमाडौँमा चाहिँ यो प्रशोधनलाई चाहिँ एक ठाउँमा जम्मा गरेर
केन्द्रहरूमा प्रशोधन केन्द्रमा प्रशोधन गर्ने कार्यक्रम रहेको छ, त्यसको काम सुरु भएको छ अहिले होइन। त्योभन्दा बढी चाहिँ अब धेरै जानकारी मलाई छैन किनभने म त्यसरी फुल्ली इन्भल्भ भएको मान्छे होइन।
कम्बर कसरी गर्यो भने कति वर्षमा सकिन्छ त्यो काम?
सकिन्छ, यो चाहिँ अब टेक्नोलोजीको हिसाबले चाहिँ यो केही पनि यो सबको नयाँ कुरा केही पनि छैन होइन। यो चाहिँ सबै ठाउँतिर भएको कुरा हो होइन। र अब अलिकति अर्थको कुरा गर्दा पनि अब विदेशी दाताहरूले पैसा पनि दिएर हेरेकै छन् होइन, त्यो पनि समस्याको कुरा होइन। समस्याको कुरा के छ भने हामीसँग त्यो गर्न सक्ने म्यान पावर छैन र हामी सबै चाहिँ विदेशी विज्ञहरूकै भरमा परिरहेछ र त्यो हिसाबले चाहिँ अलिकति चुनौतीहरू छ आफ्नो ठाउँमा होइन। र त्यो चुनौती र अलिकति यो ठेकेदारहरूले समयमा काम नगर्ने अथवा काम गर्दा पनि यो नगर्ने भन्ने जुन छ नि यो आम जो प्रवृत्ति छ त्यसले गर्दाखेरि ढिलो होला र ढिलो चाँडो चाहिँ कुनै दिन चाहिँ
विज्ञको अभाव त विदेशमा तपाईँहरू जस्ता धेरै विज्ञहरू छन् नि त त्यो उनीहरूलाई त्यहाँको सुविधा जस्तो नेपालमा क्रिएट गर्न सकेर ल्याउन सकियो भने सकिन्छ होला नि? सकिँदैन,
छन् सकिन्छ तर त्यसको लागि अब त्यो अनुसारको तपाईँको नियम नीति हुनु पऱ्यो होइन। त्यो नियम नीति बन्नु पऱ्यो, त्यो बन्यो भने चाहिँ अब म आफै पनि व्यक्तिगत रूपमा भन्दाखेरि म चाहिँ खुसी भएर आउँछु।
बडा रमाइलो गरी भनिदिनु भयो।
म नेपालमा चाहिँ मलाई चाहिँ मैले गर्न सक्ने मैले कुनै योगदान गर्न सक्ने काम मिल्यो भने म खुसी भएर नेपाल आउँछु होइन। त्यस्तै म जस्तै अरू साथीहरू पनि होलान् र त्यो चाहिँ समस्या होइन। तर त्यसलाई चाहिँ कसरी अगाडि बढाउन सकिन्छ अथवा कति प्रोत्साहित गर्न सकिन्छ भन्ने कुरा चाहिँ एउटा चुनौती हो
नीति ल्याउनु पर्यो सरकारले। अब लगभग अन्त्यतिर छौँ, तपाईँलाई गजल वाचन गर्न दिने समय छैन जस्तो लाग्यो सुरेशजी, के छ त? छैन। त्यसो भएपछि हामीले बिट मार्दा मार्दै यति बेरसम्म तपाईँलाई सुन्ने केशव शर्मा इन्जिनियर केशव शर्माका गजल मन पराउने र सम्पर्क गर्न चाहने मान्छेले गर्न खोज्नुभयो भने तपाईँ त यो बजिरहँदा अथवा पछि पछि पनि डाउनलोड गरेर यो कार्यक्रमलाई सुनिरहनुहुन्छ त्यति बेला अस्ट्रेलिया पुगिसक्नुहुन्छ, फोन नम्बर नेपालको दिएर त कामै छैन होला।
हजुर,
कसरी तपाईँलाई सम्पर्क गर्न
सकिएला? फेसबुकमा पनि छु होइन, फेसबुकमा चाहिँ केशव शर्मा
नेपालीमा खोज्नु पऱ्यो कि इङ्ग्लिस?
इङ्ग्लिसमा केशव शर्मा छ र ब्रिस्बेन बस्ने भनेर ठेगानामा ब्रिस्बेन देखिन्छ र तपाईँ फोटो हेर्नुभयो भने एउटा गजल वाचन गरेकै फोटो त्यहाँ
राख्नु भएको
राखेको छ होइन।
केइएसएचए
केइएसएचएबी
राख्नु पऱ्यो
अनि शर्मा
त्यसरी खोज्यो भने
भेटिन्छ होइन। म चाहिँ अब ट्विटरमा ट्विटर त्यति प्रयोग गर्दिनँ, ट्विटरमा पनि छु होइन। इमेल पनि मेरो sharma.keshav@gmail.com
सजिलो रहेछ,
उल्टो मेरो चाहिँ
सर पहिला ल्याउनु पऱ्यो
मेरो नाम अनि @gmail.com पनि म कन्ट्याक्टमा रहन्छु।
हस्, धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आउनुभयो। तपाईँको आउँदा दिनहरूमा अझ धेरै गजल योभन्दा नि राम्रा गजल अलि धेरै संख्यामा अझै आउन् हाम्रो साधुवाद शुभकामना।
धन्यवाद अच्युतजी, तपाईँ र यो उज्यालो नेटवर्क परिवार बुलबुल कार्यक्रमले मलाई यो मौका दिनुभयो। मैले अघि नै भने यो मेरो लागि चाहिँ एउटा ठुलो मौका हो। म पहिलोपटक नेपालमा आफ्ना गजलहरू तपाईँ श्रोताहरू माझ पुर्याउँदैछु यो रेडियो कार्यक्रम मार्फत। यो मौका दिनुभएकोमा र आफ्ना कुराहरू राख्ने यो अवसर दिनुभएकोमा म यहाँहरू सबलाई धन्यवाद दिन चाहन्छु।
हस् त, आजको बुलबुलबाट हाम्रा पाहुना केशव शर्मासँगै उत्पादन सहयोगी सुरेश महर्जन र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बिदा हुन्छौ। जाँदा जाँदै एउटा गजल वाचन गरेर शुभरात्रि भन्छु। तिमी गएदेखि यो मन खाली खाली भएको छ अचेल, तिमी गएदेखि यो मन खाली खाली भएको छ अचेल, झरी पर्छ बाह्रै महिना मौसम जाली भएको छ अचेल, यसै फाटेको यो मनलाई चिरा चिरा पार्छ अझै, यसै फाटेको यो मनलाई चिरा चिरा पार्छ अझै, तिम्रो मिठो सम्झना नि हलो फाली भएको छ अचेल, झरी पर्छ बाह्रै महिना मौसम जाली भएको छ अचेल, भावनामा एउटै हामी दूरीमा छौँ धेरै टाढा, भावनामा एउटै हामी दूरीमा छौँ धेरै टाढा, तिम्रो हाम्रो भेटघाट भन्नु मेची काली भएको छ अचेल, झरी पर्छ बाह्रै महिना मौसम जाली भएको छ अचेल, फुल्न छाडे जाही जुई सम्भार जति गरे पनि, फुल्न छाडे जाई जुई सम्भार जति गरे पनि, आफ्नै मन कुन्ने किन बेइमान माली भएको छ अचेल, झरी पर्छ बाह्रै महिना मौसम जाली भएको छ अचेल, सुनिरहँ झैँ सधैँ लाग्ने तिम्रो प्रिय बोली वचन, सुनिरहँ सधैँ लाग्ने तिम्रो प्रिय बोली वचन, समयको खेल रहेछ बिझ्ने गाली भएको छ अचेल, तिमी गएदेखि यो मन खाली खाली भएको छ अचेल, झरी पर्छ बाह्रै महिना मौसम जाली भएको छ अचेल।
बुलबुल एउटा इरानी चरा।